नमस्कार। रेडियो कार्यक्रम प्रकृतिमा स्वागत छ। म हो दीप्ति विश्वकर्मा र मलाई प्राविधिक कक्षबाट सहयोग मिलेको छ मित्र प्रवीण सुवेदीको। रेडियो कार्यक्रम प्रकृति राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको सहयोगमा चितवनको माडी स्थित स्वदेश एफएम 93.2 मेगाहर्जले उत्पादन गरेको हो। आज रेडियो कार्यक्रम प्रकृतिको दोस्रो श्रृंखला हो। आजको कार्यक्रममा हामी मुख्यतः बाघको आनी बानी, यसको अवस्था र संरक्षणका पहलहरूका विषयमा चितवन राष्ट्रिय निकुञ्जका निवृत्त प्रमुख संरक्षण अधिकृत एवं बाघ विज्ञ रामप्रीत यादवसँग कुराकानी गर्दैछौ। यस बाहेक हजुरबुबा र हजुरआमाको धारावाहिक रेडियो नाटक र अन्य सामग्रीहरू समेत रहनेछन्। श्रोता मित्र, कार्यक्रम प्रकृतिमा अब प्रस्तुत छ रेडियो नाटक। रेडियो नाटक खण्डमा हजुरबुवा र हजुरआमाको अन्तरसंवाद धारावाहिक रूपमा प्रस्तुत हुन्छ। उहाँहरूले आज निकुञ्ज तथा वन संरक्षण ऐन 2029 र त्यसका संशोधनहरूले गरेका वन संरक्षण सम्बन्धी ऐन नियमको व्यवस्था र बन्देजहरूका विषयमा कुराकानी गर्दै हुनुहुन्छ। हजुरबुबाको भूमिकामा स्वदेशकर्मी दुर्गा बहादुर कुँवर र हजुरआमाको भूमिकामा स्वदेशकर्मी शर्मिला लामिछानेले अभिनय गर्नु भएको हो। तपाईँ पनि सुन्नुहोस् न है।
ए बुढा, के हो आता किताब बोकेर नै आछौ त? कहिले किताब छुनी मान्छे तिमी होइन, के छ त्यस्तो त्यो किताबमा? लु मलाई पनि बुझाऊ, यहाँ बस त।
अब यो किताब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बारेमा लेखेको किताब हो नि। अब हामी यो वन जङ्गलको नजिक बस्ने, यो मध्यवर्ती क्षेत्रमा बस्ने हामीले त यो नियम कानुनका बारेमा त थाहा पाउनु पर्यो नि।
होइन, यो ऐनले चाहिँ के गर्नुहुन्छ, के गर्नुहुन्न, के चाहिँ व्यवस्था गरिरहेको छ?
अब यो गाउँ घरमा बस्ने म बुढोलाई पनि के थाहा हुन्थ्यो र? त्यही पनि यो वन्य जन्तुको शिकार गर्न वा वन्य जन्तुको कुनै पनि शरीरको भाग जसलाई अखेटो पहाड भन्दा रहेछन् त्यसलाई चाहिँ ओसार पसार गर्न पाइन्न भनेर लेखा रहेछ के।
खोइ ल्याऊ ल्याऊ त म पनि पढौँ यो किताब भित्र के रहेछ। वन क्षेत्र भित्र जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरू आकारका बनाउन पनि भोग गर्न पाइदो रहन्छ त।
हो नि, त्यसै गरी कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न पनि पाइँदैन नि।
ओ, त्यसै गरी वनभित्र घर पालुवा, जीव जन्तु वा पंक्षी चराउन, पानी खुवाउन पनि पाइ रहन्छ नि।
त्यति मात्र हो र? रुख बिरुवा झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरू कुनै प्रकारको हानि नोक्सानी पुर्याउन वा वन पैदावार ओसार पसार गर्न पनि पाइँदो रहेनछ के। यी यहाँ लेखिया छ, हेर त।
अनि खानी खन्न, ढुङ्गा खन्न, कोकरको माटो वा कुनै खनिज पदार्थ हटाउनु पनि नपाइन रहेछ नि त।
हो त नि, वन पैदावार वा वन्यजन्तु पंक्षी वा जग्गालाई क्षति पुर्याउन पनि हुँदैन भनेर लेखा रहेछ नि।
त्यही त, हात हतियार खर खजान वा बिस साथमा लैजान वा प्रयोग गर्न पनि नपाइने कुरा प्रष्टै लेखा रहेछ यहाँ, हेर त।
हुन त कानुनको भाषा गाह्रै हुन्छ, यहाँ यस्तो लेखा रहेछ, म पढ्छु, सुन त।
सुनाऊ त।
काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षी भित्रको प्रचलित बाटोको यात्रुहरू बाहेक अरूले घर पालुवा वा अन्य किसिमको वन्यजन्तु वा अखेटो पहाड लैजान पाइँदैन भन्या रहेछ के।
त्यसै गरी राष्ट्रिय निकुञ्ज भित्र बग्ने नदी, खोला वा पानीको कुनै पनि स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरू प्रयोग गर्न नपाउने रहेछ नि त।
अब त्यति मात्र नभएर के बुढी, यता सुन त, अरू कुरा पनि यहाँ लेखिया रहेछ के।
हजुर ल भन।
ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरण, वन तथा वन्यजन्तुलाई प्रतिकूल असर नपर्ने गरी परम्परागत रूपमा उपभोग गर्दै आएका सुविधा प्राप्त बाटो, रैथाने, चरी चरण, खाने पानी, सिँचाइ तथा तटबन्धनको प्रयोग गर्न, परम्परागत रूपमा सङ्कलन गर्दै आएको जङ्गली साग सब्जी तथा कन्दमूल सङ्कलन र माछा मार्नका लागि स्थानीय जनतालाई तोकिए बमोजिम अनुमति दिन सक्ने छ भन्या रहेछ के।
ए, त्यति त दिने भनिरहेछ नि त मध्यवर्ती क्षेत्रमा है।
अब सुन बुढी, त्यति मात्र नभएर मध्यवर्ती क्षेत्रमा विपदमा परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा र मध्यवर्ती क्षेत्रको कुनै स्थानबाट ऐनमा व्यवस्था भए बमोजिम सङ्कलन गरिएको वन पैदावार प्राप्त नहुने भएमा निकुञ्ज वा आरक्षको कुनै स्थानबाट त्यस्तो वन पैदावार सङ्कलन गर्न तोकिए बमोजिम अनुमति दिइनेछ भनेर पनि लेखिया रहेछ है।
ल बुढा, तिमीले ल्याएको किताबबाट पनि धेरै कुरा बुझ्यो। अब आफूले मात्र जानेर पनि भयो न, गाम्लेहरूलाई पनि सुनाउनु पर्यो नि त यसो। ल लागि पर,
ल ल, अब धेरै कुरा जानियो के अरे, अब तिमी पनि चिया पकाउन जाऊ, अब म पनि बाख्रा छन् अब गाई छन्, अब तिमीलाई पानी दिएर आउँछु है त।
हस् बुढाज्यू हस्। सुन्तली माय गर्टीमा राम्रो घर बार मारो नि मैयाले मारो।
बाघको आक्रमणबाट बच्ने उपायहरू।
बिरालो प्रजातिको सबैभन्दा ठुलो जनावर बाघ रातिमा सक्रिय हुने लजालो प्रकृतिको आकर्षक जनावर हो। मानिस बाघको प्राकृतिक आहार होइन, त्यसैले नरभक्षी बाहेक अन्य बाघहरू मानिसलाई आक्रमण गर्दैनन्, तर बाघले असुरक्षित महसुस गरेको बेला आक्रमण गर्न सक्छ।
बाघ झाडीमा वा अग्लो घाँसमा लुकेर आफूले झम्ट नसक्ने दूरीबाट एक्कासी आक्रमण गर्ने गर्दछ। प्राय बाघले आक्रमण गर्दा पछाडिबाट वा दायाँ बायाँबाट आक्रमण गर्ने गर्दछ।
जंगलमा बाघ देखियो भने नजिक नजाने वा नजिस्काउने।
बाघ भएको क्षेत्रमा हिँड्दा छिटो छरितो र चनाखो भएर हिँड्ने, साथै बाघको पिसाब वा शरीरको गन्ध याद गर्ने र सतर्क हुने।
बाघ सुतेको बेला, शिकार गर्न लागेको बेला र शिकार खान वा खुवाउन लागेको बेला देखेमा हल्ला पटक्कै नगर्ने।
बाघले शिकार गरेर खान लागेको वा बच्चालाई खुवाउन लागेको हुन सक्छ र यो अवस्थामा बाघ खतरनाक हुन्छ। यस्तो बेला मान्छे देखे एक्कासी झम्टिने गर्दछ, त्यसकारण सचेत बन्नु पर्दछ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रद्वारा जारी सार्वजनिक सन्देश।
श्रोता मित्र, कार्यक्रम प्रकृतिमा यहाँहरू सबैलाई पुनः एकपटक स्वागत छ। अब हामी प्रस्तुत गर्दैछौ आजको अन्तरसंवाद। आजको अन्तरसंवाद खण्डका लागि मुख्यत बाघको आनी बानी, यसको अवस्था र संरक्षणका पहलहरूका विषयमा चितवन राष्ट्रिय निकुञ्जका निवृत्त प्रमुख संरक्षण अधिकृत एवं बाघ विज्ञ रामप्रीत यादवसँग स्वदेशकर्मी देवनारायण शाहले विशेष कुराकानी गर्नु भएको छ। प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश।
बाघ चाहिँ कस्तो खालको जनावर हो यहाँको बुझाइमा विचारमा देखाइमा?
बाघ अति नै दुर्लभ प्राणी हो र सबभन्दा बाघ गर्दाखेरि त्यो अति सुन्दर, साह्रै हेर्दाखेरि नडराइकन हेऱ्यो भने सुन्तलाको कलरमा ब्ल्याक भर्को भएको बाघ अति सुन्दर, बलियो पनि अति बलियो र अति शान्त प्रिय, जङ्गलमा मन पराउने अति शान्त प्रिय, अति लजालु र समग्र रूपमा अति भद्र प्राणी हो बाघ।
बाघको चाहिँ आहार विहार, खानपिन र बसाइको अवस्था के हो, कहाँ छ त्यसको ह्याबिटेट के हो?
बाघ चाहिँ एकदम घना जङ्गल मन पराउँछ, जहाँ चाहिँ कुनै डिस्टर्बेन्स छैन, त्यसैले एकदम घना जङ्गल उसलाई चाहिन्छ, एरिया पनि ठुलै चाहिन्छ र खान उसको आहारामा प्रजातिमा त्यो जङ्गलकै जनावर आउँछ, जरायो, चित्तल, मृग, लघुना अनि चाहिने कहिलेकाहीँ ठुलो जनावर गौरी गाई त्यस्तोमा पनि जान्छ, त्यसैले उसको एक मुख्य आहार नै जङ्गली वनजन्तु हो, अरू होइन, चाहिने ऊ त्यस्तो प्राणी हो। त्यो
बाघको बसोबास नेपालमा कहाँ कहाँ कुन क्षेत्रमा कति छ, कस्तो छ अवस्था?
अब अवस्था के छ भने बाघको बडा दयनीय अवस्था छ। बाघ झन्नै 6-7 किसिमको संसारमा पाउँथ्यो, अहिले 13 देशमा पाउँछ 6 किसिमको, उनीहरूको अवस्था पनि दयनीय छ। र यो हामी कहाँ पाउने पाटे बाघ, जुन नेपाल, भारत, बङ्गलादेश, भुटानमा मात्रै छ। 100 वर्ष अगाडि टोटल 1,00,000 बाघ थियो, अहिले 4,000 करिकरीमा झर्या छ। अब विचार गरौँ कहाँ 1,00,000 कहाँ, अब घट्यो त्यसमा त्यही हो, वासस्थान कमी, चोरी सिकारले घट्यो। यो एउटा ज्यादै नै दयनीय अवस्था र नराम्रो सिचुएसन हो। यति जुन प्रकृतिको अमूल्य उपहार भनौँ, यसलाई चिनेपछि बाघ के हो चिनेपछि माया लाग्छ। नेपालमा कुनै बेला मेची महाकालीसम्म बाघको सङ्ख्या हो 400 झाडीमा, र विभिन्न कारण भन्दाखेरि जङ्गलको विनाश होइन, चोरी सिकारी, जनचेतनाको अभाव, जनतामा खालि यसको प्रति नेगेटिभ, यी सब कारणले गर्दाखेरि बाघ चाहिने घट्यो। शिकार पनि पहिले हुन्थ्यो थुप्रै बाघ हुँदाखेरि, अनि जङ्गलको यसले गर्दाखेरि बाघ घटेर त के भइदियो भने अब यसको संरक्षण गरेन भने बाघ नेपालबाट बिलुन्छ भनेर के गर्यौँ त हामीले, चितवन बेस्ट वासस्थान गणा बाघ हो, चितवनलाई बनायौँ राष्ट्रिय निकुञ्ज। बर्दियामा थियो अलिअलि, बाँकी बाँकेमा, शुक्ला फाँटामा, पर्सामा, अब यसो आयो कि मेची महाकाली चालकोसे झारीमा तराईमा बाघ हुने। अब बागमतीदेखि पूर्व बाघै चाहिने गयो, जबकि झापाहरू, मोरङहरूमा बाघ हुन्थ्यो, छैन बाघैले, त बाघ कहाँ रह्यो त? जहाँ जहाँ हामीले संरक्षण क्षेत्र बनाएछौँ, पर्सामा चितौनमा बर्दियामा खाली यही पकेटमा बाघ हो होइन भने बाघको भिजन गर्ने नेपाल मेची महाकाली थियो त्यसले गर्दाखेरि बाघको संख्यामा विशाल चाहिने कम हो
बाघको संरक्षण चाहिँ किन गर्नुपर्ने त यो त मान्छेहरूलाई आक्रमण गर्ने गाईवस्तु खाइदिने अब एउटा हिसाबले डरलाग्दो प्राणी पनि हो तर यसलाई जोगाउने भनेर तपाईँहरू लाग्नु भएको छ किन हो त जोगाउनु पर्ने
यसमा चाहिने म पुरै यो जति भन्नुभयो नि त्यसलाई चाहिने म भन्छु बाघ अति नै भद्र प्राणी मैले भनिसकेँ अति नै राम्रै हो त अब त्यसलाई जोगाउन मैले अति नै सुन्दर प्राणी संसारमा अब कहाँ जनसङ्ख्या हेर्नु त अहिले 7-8 अरब छ बाघ मैले चाहिँ पाटे बाघ भने जम्मा चाहिँ नेपालमा 235 जम्मा छन् बाघ भनेपछि कहाँ भयो त एक चिज त यो प्रकृतिले दिएको सुन्दर उपहार जोगाएर हाम्रो सन्ततिको लागि राख्ने यो सबभन्दा ठुलो हाम्रो कर्तव्य आउँछ भनेपछि एक त त्यो अर्को फाइदा के छ प्रकृतिको मानिससँग फाइदा त्यो त देखिने नदेखिने फाइदा छ हाम्रै लागि मानव जातिको लागि प्रकृतिले यो सबै चिज बनाएको छ प्रकृति नरहे भने हाम्रो जीवन नै रहँदैन त त्यसैले फाइदा त नदेखिने फाइदा कति कति छ अब देखिने फाइदा भनौँ भने त्यसबाट पर्यटन व्यवसाय आनन्द लिन्छन् अब अहिले नै हेरौँ चितवनमा पर्यटन व्यवसाय आउँछ बाघ हेर्नलाई आउँछ अब एउटा कुरो म भन्छु हाम्रो मानिस बाघ देखेपछि डराएछौँ डराउँछन् विदेशी बाघ देखेन रमाउँछन् हजारौँ 20,000 रुपियाँ तिरेर आउँछ चितवनमा बाघ हेर्नलाई भन्नुहोस् त के तिनीहरूको के होला इच्छा बाघ किनकि बाघ मैले भने यो पाटेको नेपाल भारत अमेरिका इङ्ल्यान्ड जापान जानु पैसा छ बाघ छैन गैँडा छैन
भनेपछि पर्यटन व्यवसाय र अरू हिसाबले महत्त्वपूर्ण छ तर अब मानव र वन्यजन्तु बिचको द्वन्द अन्तर्गत बाघसँग जोडिएको द्वन्दको यतिखेरको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ
द्वन्दले कस्तो अवस्थामा देखिया छ राष्ट्रिय निकुञ्जभित्र जङ्गल भएको गएको बेलामा अवस्थामा भइरहेछ यो अहिले जानुभयो भने वन जङ्गलमा छेउछाउमा तपाईँको मान्छे कति कति हुन्छन् कोही के साग टिप्ने निग्रो साग नजानु बाघको यो छ बिहान बेलुका यिनीहरूको आगमन हुन्छ तिनीहरू हिँडिरहेको हुन्छ विचार गरेर जानुपर्छ त्यसैले यो चाहिने बेला बेलामा यो घटना हुन्छ तर जङ्गलमै हुन्छ अब बाघको मैले आक्रमण गर्ने जम्का भेट भयो अगाडि झ्याप पऱ्यो भने हुन्छ त्यो बाघ खोजी खोजी हिँड्दैन त्यो मानिसलाई उसको आहार जङ्गलमा छ उसलाई थाहा छ उसको आहार चाहिने चार खुट्टे हो चित्तल मृग लगुनाहरू त्यसैले जम्का भेट भयो भने यो बडा खतरा अर्को बच्चासहितको बग्नी भयो भने ऊ आफ्नो सुरक्षाको लागि जाने हुन्छ अब दुईटा भालेपोथीसँगै बसिया छ त्यो बेला चाहिने गयो भने हुन्छ बाघले चाहिने आफ्नो शिकार बल्ल बल्ल शिकार मारेको हुन्छ कठिन छ उनीहरूलाई पनि शिकार गर्नलाई बडो हिसाबले 17 चोटि ट्राई गर्यो भने बल्ल एउटा मार्छ अनि बाघले मारेर चाहिने शिकार राखेको छ मानिसहरू जान्छन् त्यहाँ छेउमा त्यो रिसले हान्छ भनेपछि यो चिजहरूलाई हामीले थाहा पाएर त्यतातिर हामीले ध्यान दिएर गएनौँ भने यो घटनाहरू नहुनुपर्छ अर्को कुरो के हुन्छ बाघ बुढो भएपछि त्यसलाई पनि अप्ठ्यारो हुन्छ शिकार गर्न सक्दैन सानसान अनि ठुलो बाघले तनेरी बाघले उसलाई लखर्छ अनि त्यसपछि जङ्गलको छेउछाउमा आउँछ र जनता पनि छेउछाउमा जान्छ बुढाबुढीहरू जान्छन् नदेख्ने अन्जानमा चाहिने छ्याक्क भयो भने यो घटना हुन्छ भएको छ अहिले दुईजनामा दुई रहर सबै बुढो बाघ जङ्गल छेउमा आयो त्यसैले जङ्गलमा हामीले जाने कम गऱ्यौँ भने बाघसँगको यो घटना कम हुन्छ
बस्तीमै आएर हान्छन् त बाघले कहिले काहीँ
बस्तीमा छेउछाउमा जुन छ नि के हुन्छ भने एक त बुढो बाघ ऊ छ शिकार गर्न पाउँदैन मान्छे जान्छ अर्को के हुन्छ हतपत्ती मान्छेलाई गर्दैन तर विभिन्न कारणले मान्छेले गयो एकचोटि खायो दुईचोटि अनि त्यसलाई भन्छ नरभक्षी म्यानिटर बानी बिग्रेको त्यो भएपछि त्यो चाहिँ अलिकति कठिन हुन्छ त्यो पनि मान्छेकै क्रियाकलापले हुन्छ तर त्यो मान्छे खाने बाघ एउटा दुईवटा तिनवटा भयो भने त्यसपछि ऊ जनावर छोडेर मान्छेतिरै एट्याक गर्छ त्यो बेला त्यो अप्रिय घटना हुने छ त त्यस्तो हामीले थाहा पायो भने अनि त्यसलाई समातेर हामीले खोरमा हाल्छौँ
बाघसँग जम्का भेट भइहाल्यो भने जोगिने चाहिँ कसरी त
अब मेरो त धेरै पटक भएको छ बाघ मैले पनि बाघ नदेख्दाखेरि कथा सुन्थेँ बाघले देख्यो कि मारिहाल्छ खाइहाल्छ यो कथा हो वास्तवमा जब मैले यो क्षेत्रमा काम गरेँ म पनि तर्सित थिएँ ओहो जङ्गलमा के होला मैले एकचोटि बाघ देखेँ टाढैबाट देखेँ त्यसले यताउति गर्यो गयो अनि मेरो मनोबल बढ्यो त्यसपछि त कहिले कहिले बाघ मैले बाटोमा बाघ अति शान्त प्रिय भनेर भनिहालेँ हामी रोडमा गइरहेका हुन्छौँ त्यो घुमिरहेको हुन्छ हामीले साउन्ड सुन्ने बित्तिकै छेउमा बस्छ कतिचोटि मेरो भएछ अनि बाघ अगाडि अगाडि घुमेपछि हामीले रोकेर हेरिरहेका हुन्छौँ ऊ आफ्नो घुममा गइरहेको हुन्छ त्यसैले यस्तो धेरै पटक चाहिँ नै मैले बाघ देखेको छु अब जोगिनलाई चाहिँ सकेसम्म बाघको नजिक नजानुस्, टाढै बस्नुहोस्, होला नगर्नुहोस्। अब अति नै डर लाग्छ भने नजिकमा रुख्छु भने चढ्नुहोस्, नत्र सधैँ बाघले एट्याक गर्दै गर्ने, किनकि मैले नजिकबाट पनि देखेँ।
अब नरभक्षी भएको बाघ कहिले काहीँ बस्तीमा आइपुग्छ र अप्रिय घटना हुन्छ, त्यस्तो बाघ बस्तीमा आइपुग्यो भने समुदायले के गर्ने, कसरी जोगिने त?
समुदायले चाहिने सकेसम्म चाहिने त्यसलाई डिस्टर्ब नगर्ने, त्यसको नजिकमा नजाने, खबर गर्ने, उहाँहरू गएर अहिलेको प्रविधि छ डाट गरेर, कति माडीबाट त कतिचोटि ल्याएको छ बाघ, खबर गर्ने, नचलाउने, गएर त्यसलाई डाट गरेर ल्याएर खोरमा राख्छन्, थुन्छन्। त्यही हो सबभन्दा राम्रो उपाय।
अब अन्तिममा यो बाघ संरक्षण चाहिँ किन गर्ने भन्ने सन्दर्भमा आम यो मध्यवर्ती र वनसँग नजिक भएको बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई यहाँको सन्देश भनाइ आग्रह चाहिँ के छ?
अब यो चितवन राष्ट्रियको स्थापना गैंडा बाघको संरक्षणको लागि बनाएको हो या जुनसुकै राष्ट्रियकुञ्जमा जनसमुदायले यो चिजहरूको यसको आनी बानी बुझेर यसको अपनत्व लिनु पर्यो कि हाम्रो सम्पत्ति हो, हाम्रो भविष्यको सन्तति हो, यस्तो जोगाउनमा एकदम सबै लाग्नुपर्छ र समस्या आयो भने यसलाई समाधान गर्ने जानु। जनताले के भन्नुभयो कि यो हाम्रो सम्पत्ति हो, यसलाई चाहिने हामीले जोगाउनुपर्छ र त्यो एउटा धारणा हुनु पर्यो र सकेसम्म यो संरक्षण शिक्षा मार्फत उहाँहरूलाई जानकारी गराएर बाघबाट यसरी जोगिन सकिन्छ, बाघको यस्तो छ वनजन्तुको, त्यो चाहिने अध्ययन गरेर त्यसलाई लागू गर्नुपर्छ र बाघको संरक्षणमा सबै सहभागी हुनुपर्छ जस्तो मलाई लाग्छ, अनि मात्रै यसको फ्युचर राम्रो हुन्छ। हजुरको
हस् धन्यवाद, यहाँलाई
धन्यवाद। धन्यवाद
श्रोता मित्र, अब भने हामी रेडियो कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलाको अन्त्यमा आइपुगेका छौँ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र प्रतिक्रियाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा वा स्वदेश एफएम बसन्तपुर माडी चितवन वा तपाईँले सुनिरहनु भएको रेडियोलाई नै सम्पर्क गर्न सक्नुहुन्छ अथवा 0956 50 60 नम्बरमा फोन गरेर समेत जानकारी दिन सक्नुहुन्छ। हवस् त, कार्यक्रम प्रकृतिको अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। आजको श्रृङ्खलाबाट कार्यक्रम उत्पादन युनिटका सम्पूर्ण साथीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्ते, जय प्रकृति, जय संरक्षण।